नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2079 साल असोज 26 गते बुधबार, कात्तिक कृष्ण पक्ष तृतीया तिथि, तदनुसार अक्टूबर महिनाको 12 तारीक सन् 2022, नेपाल सम्बत 1142। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको मुख्य खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। समृद्धिका लागि लगानी गर्नुहोस् शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैरावासीय नेपालीलाई नेपालमा लगानी गरेर लगानीको प्रतिफल प्राप्त गर्न सक्ने वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गैरावासीय नेपाली संघ एनआरएनए दिवसको सन्दर्भमा मंगलबार आयोजना गरेको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वहाँले नेपालको समृद्धिका लागि गैर आवासीय नेपालीसँग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीहरूको नेपाल आगमनमा सहजीकरण गर्नेदेखि लगानी र सम्पत्तिको संरक्षण गर्ने कार्यमा सरकारले आफ्नो तर्फबाट आवश्यक सहयोग गरिरहेको बताउनुभयो। वहाँले नेपालको पहिचान स्थापित गर्न र विदेशी लगानी ल्याउन उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, नेपाली उत्पादनलाई गैर आवासीय नेपालीले प्रयोग गर्न सके स्वदेशी उत्पादन निर्यात प्रवर्धनमा सहयोग पुग्नेछ। यसबाट नेपाली कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगको संरक्षणमा टेवा पुग्नेछ। उहाँले गैर आवासीय नेपालीहरूले आफ्नै देशमा उत्पादित सामग्री आयात गर्नुपर्नेमा जोड़ दिँदै नेपाली दूतावाससँग समन्वय गरेर विदेशी पूँजी र लगानीकर्तालाई नेपालतर्फ आकर्षित गर्न आग्रह गर्नुभयो। उहाँले संघको अनुरोधमा चालू आर्थिक वर्ष 2079-80 बजेटमा लगानी गर्न न्यूनतम सीमा 5 करोड़ रूपियाँबाट घटाएर 2 करोड़ रूपियाँ बनाइयो को चर्चा गर्दै 10 करोड़ रूपियाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाटै हुने व्यवस्था मिलाउने योजना बनाइएको बताउनुभयो। धितोपत्रको दोस्रो चरणको गैर आवासीय नेपालीलाई लगानी खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको बताउँदै वहाँले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा 10% आरक्षित गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। समृद्धिका लागि लगानी गर्नुहोस् गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष देवेन्द्र पौडेलको निर्णय लत्याउँदै आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले सरूवा भएका सहसचिव डाक्टर भोजराज काफ्रेको सरूवा रोकेपछि आयोगमा भाँडभैलो मचिएको छ। उपाध्यक्ष डाक्टर गिरीकै कारण आयोग स्थापना भएको 3 वर्षपछि पहिलो पटक हिजो मंगलबारबाट काम ठप्प पारेका छन्। उपाध्यक्ष गिरीले सदस्य सचिव मात्र होइन विभिन्न मन्त्रालयबाट सरूवा भएर रमाना लिएर आयोगमा आएका 6 जना प्राविधिक कर्मचारीलाई समेत काम गर्न दिएका छैनन्। चिकित्सा शिक्षा आयोगका कर्मचारी आन्दोलित नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ युवा उम्मेद्वारको संख्या थप घटेको छ। प्रमुख राजनैतिक दलले आकांक्षी युवालाई टिकटमा वञ्चित गर्दा 2074 संसदीय र गत स्थानीय निर्वाचनमा भन्दा कम युवाको उम्मेद्वारी परेको हो। प्रतिनिधि सभाको 165 सीटमा 2531 र प्रदेशसभाको 330 सीटमा 3481 गरी 6012 जना उम्मेद्वार रहेका छन्। जसमध्ये 25-40 वर्षसम्म उमेर समूहका 1853 जना अर्थात 30.82% मात्र युवा रहेका छन्। 2074 निर्वाचनमा 34.85% युवा उम्मेद्वार थिए। प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि उम्मेद्वारी दिएका 5190 जना मध्ये 1809 अर्थात 34.85% 40 वर्ष मुनिका थिए। पाँच महिना अघि भएको स्थानीय तहको निर्वाचनमा 1,45,013 उम्मेद्वार मध्ये 59,472 जना अर्थात 41% युवा रहेका थिए। युवा उम्मेद्वार 4% घटे। कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ। यही मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएकाहरूको नामावली मंगलबार प्रकाशन भएको छ। 77 जिल्लाका मुख्य निर्वाचन अधिकृत कार्यालय र 88 निर्वाचन अधिकृत कार्यालयमा परेको उजुरीमाथि छानबिन गरी आयोगले उम्मेद्वारको नामावली प्रकाशन गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उजुरी पुष्टि भए उम्मेद्वारी स्वत रद्द हुनेछ। यसैबीच आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ। देउवा विरूद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकाले उम्मेद्वारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेद्वारी कायमै राख्ने निर्णय गरिएको हो। आयोगले प्रकाशन गर्ने नामावलीहरूमध्ये कुनै उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिन चाहेमा आज बिहान 10 बजेदेखि 1 बजेसम्मको समयमा फिर्ता लिन सक्नेछन्। त्यसपछि आज दिउँसो 3 बजेभित्र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र 4 5 बजेभित्र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ। उम्मेद्वारको नामावली सार्वजनिक नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। प्रतिनिधि सभा सदस्यका लागि रूपन्देही दुईबाट गठबन्धनका उम्मेद्वार एकीकृत समाजवादीका राजु गुरूङको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरिदिएको छ। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका छोरा सहितसँग जोड़िएको बैंकिङ कसुरको मुद्दाका कारण गुरूङको उम्मेद्वारी खारेज भएको हो। उनी एमाले उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धीमा थिए। त्यही क्षेत्रमा हाम्रो नेपाली पार्टीका कमल भूषाल निकोलस र स्वतन्त्रबाट उठेका हिमाल बस्यालको उम्मेद्वारी पनि खारेज भएको छ। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 दफा 13 खण्ड ज तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका 2079 दफा 16 ज बमोजिम उम्मेद्वार हुन अयोग्य देखिएकाले गुरूङ र अर्का स्वतन्त्र उम्मेद्वार बस्यालको मनोनयन खारेज हुने निर्णय भएको जानकारी दिनुभएको छ। विष्णु पौडेलका मुख्य प्रतिस्पर्धीको उम्मेद्वारी खारेज कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। जो पहिलो पटक प्रतिनिधि सभामा भेट्दैछन् संघीय निर्वाचनमा प्रमुख दलहरूबाट पहिलो पटक उम्मेद्वार बन्ने मौका पाएका कतिपय नयाँ अनुहार समाजमा चर्चित र आश लाग्दा पनि रहेका छन्। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रमुख दलहरूले कैयौं नयाँ अनुहारलाई उम्मेद्वार बनाएका छन्। नयाँ दलबाट मनोनयन दर्ता गरेको र स्वतन्त्र उम्मेद्वार तथा अधिकांश पहिलो पटक संघीय निर्वाचन लड्दैछन् कतिपय नयाँ अनुहार समाजमा चर्चित र आश लाग्दा पनि छन्। एमाले कांग्रेस माओवादी एकीकृत समाजवादी र जसपाबाट पहिलो पटक निर्वाचन लड्नेको संख्या उल्लेख्य रहेको छ। लोसपाले भने अधिकांश पुरानै अनुहार दोहोर्याएको छ। अधिकांश ठाउँमा उम्मेद्वारी दिएको राप्रपाबाट नयाँ अनुहार उल्लेखनीय रहेका छन्। निर्वाचनमा सत्तारूढ़ दलहरू र विपक्षी एमाले छुट्टा छुट्टै गठबन्धन बनाएर गएकाले सीमित सीट मात्र भागमा परेका छन्, जसका कारण सोचे जस्तो नयाँ अनुहारलाई उठाउन नसकिएको केही दलहरूको भनाइ छ। प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानी चितवन 2 र जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी 2 उम्मेद्वार बन्नुभएको छ। काठमाण्डु 1 नेपाल सुशासन पार्टीबाट पूर्व डीआईजी रमेश खरेलले र सामाजिक तथा राजनैतिक अभियन्ता पुकार बमले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ। त्यस्तै काठमाण्डु 5 विवेकशील नेपाली दलकी पूर्व नेता रंजु दर्शना, काठमाण्डु 8 सुमन सायमी र काठमाण्डु 3 हरिशरण लामिछाने स्वतन्त्र बाट मैदानमा रहनु भएको छ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। हिउँले पुरिएर दुईको मृत्यु, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। हिउँले पुरिएर धौलागिरी आधार शिविरमा दुईजनाको मृत्यु भएको छ, जसमा पथ प्रदर्शक र भरिया रहेको मुस्ताङको घरपझोङ र मार्फाका घोडा खच्चर धनी गोठाला माइकल परियारले बताएका छन्। उनीहरू दशैं अघि ट्रेकिङ कम्पनी मार्फत धौलागिरी आधार शिविरमा पुगेका थिए। मृतकको विस्तृत विवरण खुलेको छैन। प्रतिकूल मौसमका कारण आधार शिविरमै 45 घोडा खच्चड हराएका छन्। मार्फाबाट असोज 18 गते ट्रेकिङका सामान बोकेर आधार शिविर पुगेर फर्किँदै गरेका घोडा खच्चड हावाहुरी र हिउँमा पुरिएर बेपत्ता भएको परियारको भनाई छ, जसमा परियारका 28 र अन्यका 17 रहेका छन्। परियार थम शेर्कु ट्रेकिङ कम्पनी र साङ्ग्रिला ट्रेकिङ कम्पनी मार्फत घोडा खच्चडमा भारी बोकाएर गएका थिए। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले आधार शिविर पुगेका 9 घोडा खच्चड गोठाला मध्ये 4 मंगलबार बिहान हेलिकप्टर मार्फत म्याग्दीको ताकममा सुरक्षित स्थानमा उद्धार गरिएको बताउनुभयो। हिउँले पुरिएर दुईको मृत्यु, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। नेपाली कांग्रेसले मंगिर 4 गते हुने प्रतिनिधि सभा निर्वाचनमा नयाँ भन्दा पुराना नेताहरूलाई नै अवसर दिएको छ। प्रतिनिधि सभाका 1 दर्जन बढ़ी निर्वाचन क्षेत्रमा भने उपसभापति धनराज गुरूङ, सहमहामन्त्री बद्री पाण्डे सहित नेताहरू पहिलो पटक प्रतिस्पर्धामा उत्रिनु भएको छ। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। नागरिक दैनिकले नै अग्रपृष्ठमा मधेस प्रदेशमा हेभी वेट बीच टक्कर, मधेस केन्द्रित दल विभाजनको लाभ उठाउने दाउमा कांग्रेस एमाले शीर्षकमा पनि खबर छापेको छ। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। छानबिन समितिको निष्कर्ष, द्यागमनका कर्मचारीको कमजोरी, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गरी ठगी मुद्दाका आरोपी रिजवान आलम फरार भएका घटनामा छानबिन समितिले अध्यागमन विभागको कमजोरी भएको निष्कर्ष निकालेको छ। नेपाल मुस्लिम आयोगको निमन्त्रणामा गत भदौ 17 गते संयुक्त अरब इमिरेट्स यूएईको संसदीय टोली नेपाल भ्रमणमा आएको थियो। परराष्ट्र मन्त्रालयले उक्त भ्रमण टोलीलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नदिने बारे पत्राचार गरेको थियो। सो भ्रमण टोलीसँगै ठगी आरोपमा नेपाल प्रहरीको खोजी सूचीमा रहेका सुनसरीका 30 रिजवान आलम फरार भएका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालय तथा बानेश्वर प्रहरी वित्तको टोलीले आलमलाई सोही दिन राति 10 नक्साल स्थित होटल मेरिटबाट पक्राउ गरेको थियो। विमानस्थलको विशिष्ट कक्ष दुरूपयोग भएको बारे छानबिन गर्न त्रिवी अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले छानबिन समिति बनाएको थियो। नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाको संयोजकत्वमा गठित 5 छानबिन समितिले अध्यागमन विभागले यात्रुको विवरण समयमा उपलब्ध नगराएका कारण आरोपी विशिष्ट कक्षबाटै फरार भएको निष्कर्ष निकालेको छ। यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गत 3 असोजमा मारिएका सर्लाही सिमौरिया 6 का 58 वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई 5 वर्ष अघि नै हत्या गर्न खोजिएको खुलेको छ। छोरीको जबरजस्ती अवरोधपछि उनी त्यस बेला बाँच्न सफल भएका थिए। प्रहरीका अनुसार छोरीकै कारण 5 वर्ष अघि लालको हत्या गर्न सुपारी लिएर आएका दुई भारतीय सार्पसुटरलाई प्रहरीले जोरपाटी नारायण टारबाट पक्राउ गरेको थियो। उनी 3 असोजमा पनि बाबुमाथि गोली प्रहार गर्दा बचाउने प्रयास गर्दै कौशीबाट हाम फालेकी थिइन्। प्रहरीको विशेष ब्यूरो एबीले 21 असोज 2074 रक्सौलका दीपक कुमार श्रीवास्तव र रंजन कुमार यादवलाई नारायण टारबाट पक्राउ गरेको थियो। उनीहरूको साथबाट प्रहरीले हतियार समेत बरामद गरेको थियो भन्ने प्रहरी वृत्त बौद्धमा मुद्दा चलेको थियो। लाल मोहम्मद हत्या अनुसन्धानमा संलग्न एक अधिकृतले 5 वर्ष अघि नै लालको हत्या प्रयास भएको र छोरीको प्रतिकारका कारण त्यस बेला उनी बच्न सफल भएको खुलेको बताएका छन्। लाल मोहम्मद हत्या प्रकरण 5 वर्ष अघि पनि भएको थियो। हत्या प्रयास नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। निर्माणाधीन नागढुङ्गा नौविसे सुरुङ मार्ग अन्तर्गतको फिनिशिङ भइसकेको खण्डमा करिब 100 मिटर आन्तरिक पहिरो गएको छ। आयोजनाका अनुसार यसअघि नै सुरुङ खनेर फिनिशिङ गरिसकेको मुख्य सुरुङ मार्ग र वैकल्पिक तर्फ गरी करिब 100 मिटर आन्तरिक पहिरो गएको हो। नागढुङ्गा नौविसे सुरुङ मार्गमा पहिरो नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। कान्तिपुर दैनिकले समावेशी समानुपातिक व्यवस्थाको उपहास शीर्षकमा सम्पादकीय बनाएको छ भने यता नेपाल समाचार पत्रले निर्वाचन जागिर कि जीवन शीर्षकमा सम्पादकीय बनाएको छ। कारोबार दैनिकले सामाजिक सञ्जालबाट गरिने विज्ञापनमा कडाई शीर्षकमा सम्पादकीय छापेको छ। चुनावलाई विशुद्ध प्रजातान्त्रिक अभ्यासका रूपमा लिनका लागि सबै प्रकारका खर्चको पारदर्शिता महत्वपूर्ण हुन्छ। कारोबार दैनिकले सम्पादकीय बनाएको छ। राजधानी दैनिकले निर्वाचनसँगै डेंगू महामारीको ख्याल गरौं शीर्षकमा सम्पादकीय छापेको छ। निर्वाचनको माहौल बन्दै गर्दा डेंगी महामारीको पनि चाप बढ़ेर गएको छ। काठमाण्डु उपत्यकामा रहेको गोदावरी नगरपालिका मा ज्वरो आएका 450 जना व्यक्तिमा गरिएको स्वास्थ्य परीक्षणमा 132 जनालाई डेंगू देखिएपछि अब यो साँच्चीकै महामारीका रूपमा फैलन थालेको हो भन्ने आशंका पुष्टि हुन गएको छ। त्यसो त काठमाण्डु उपत्यकामा डेंगूको महामारी पहिलेदेखि नै बढ़ेर गएको थियो। अहिले यसको मात्रात्मक असर निकै बढ़ेको छ। सामान्यतया गर्मी सिजनमा लामखुट्टेले फूल पार्ने र उक्त फूलबाट अनुकूल वातावरणका कारण छिट्टै बच्चा निस्किएर फैलिने अनि महामारीले विकराल रूप लिन सक्ने स्वास्थ्यविदहरूको आकलन रहे पनि काठमाण्डु उपत्यकामा जाडो शुरू भइसक्दा पनि डेंगूको प्रकोप झनै बढ़ेर गएको छ। निर्वाचनसँगै डेंगू महामारीको ख्याल गरौं शीर्षकमा राजधानी दैनिकले सम्पादकीय बनाएको छ। गोर्खापत्र दैनिकले हाइड्रोजन उत्पादनको सम्भावना शीर्षकमा सम्पादकीय छापेको छ। प्रकृतिले मानव हितका निम्ति विभिन्न तत्व उपलब्ध गराएको छ। त्यस्ता तत्वको उपयोगका लागि अध्ययन अनुसन्धान तथा अन्वेषण आवश्यक हुन्छ। जैविक इन्धनको प्रचुर प्रयोगले विगत 100 वर्षमा संसारमा आर्थिक तथा सामाजिक विकासले गति त लियो तर विश्व तापमानमा आएको बढ़ोत्तरीको प्रभाव जलवायु परिवर्तनमा परिरहेको छ। बढ़ी जैविक इन्धन प्रयोगका कारण उत्सर्जित कार्बनको प्रतिकूल प्रभाव मूल चुनौती भएको छ। परिणाम स्वरूप बेमौसममा निरन्तर वर्षा हुने, बाढ़ी पहिरो जाने, खडेरी लगायतका समस्या देखा परिरहेकै छन्। गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। यता अन्नपूर्ण पोस्टले समावेशी सिद्धान्तको हुर्मत शीर्षकमा सम्पादकीय छापेको छ भने नागरिक दैनिकले पाकिस्तानी बाढ़ीको पाठ शीर्षकमा सम्पादकीय छापेको छ। पाकिस्तानको यो संकटबाट नेपालले पनि सिक्नुपर्ने देखिएको छ। नेपालमा वर्षेनी जलवायुजन्य विपद बढ़ने क्रममा छन्। हामीले जलवायुजन्य विपदलाई थेग्न आफ्नो क्षमता सुदृढ़ पार्न आवश्यक छ। नागरिक दैनिकले सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग। जलवायु अनुकूलनमा न बजेट न योजना अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। धान भित्र्याउने बेला लगातार वर्षा भएपछि लुम्बिनी प्रदेशका किसानको गएको वर्ष 1,30,056 हेक्टरमा लगाइएको धान बाली डुबानमा पर्यो। क्षति धेरै हुनेमा सात प्रदेश मध्ये लुम्बिनी दोस्रो नम्बरमा छ। यो वर्ष धान रोपेपछि खडेरी पर्यो। किसानले धान गोडेर वस्तुभावलाई खुवाए पनि अहिले धान फल्ने र पाक्ने बेला निरन्तर वर्षा हुँदा बचेको धान डुबानमा परेको छ। जलवायु परिवर्तनका असरहरू बढ़दै गएका छन्, जसको बढ़ी असर खाद्यान्न उत्पादन र किसानको जीविकामा परिरहेको छ। अहिले धान उत्पादन घट्ने अनुमान विज्ञहरूले गरिसकेका छन्। खाद्य संकट नै निम्तिने जोखिम बढ़िरहँदा प्रदेश तथा स्थानीय सरकारका योजनामा भने जलवायु अनुकूलनका लागि न त स्पष्ट योजना छन् न त बजेट नै अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। मुलुकमा आयात हुने सवारी साधनमा युरो 6 बीएस 6 मापदण्ड लागू गर्ने प्रस्ताव वन तथा वातावरण मन्त्रालयले मन्त्री परिषदमा पेश गरेको छ। शहरी क्षेत्रको वायु प्रदूषणमा सवारी साधनहरूबाट उत्सर्जन हुने प्रदूषणको मुख्य योगदान रहेको र त्यो दिन प्रतिदिन बढ़दै गएकाले अब आयात हुने सवारीमा युरो 6 लागू गर्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्री परिषद पठाइएको वन तथा वातावरण मन्त्री प्रदीप यादवले जनाउनुभयो। छिमेकी मुलुक भारत र भूटानमा समेत सवारी साधनमा युरो 6 मापदण्ड लागू भइसकेकाले त्यही मापदण्ड नेपालमा कायम गराउन मन्त्री यादव लागि पर्नु भएको थियो। मन्त्री परिषदमा पेश गरिएको प्रस्तावमा विश्वका धेरैजसो मुलुकले अवलम्बन गर्दै आएको र छिमेकी मुलुकमा समेत युरो 6 समान स्तरको मापदण्ड लागू गरी कार्यान्वयनमा ल्याइएको सन्दर्भमा नेपालमा पनि हाल कार्यान्वयनमा रहेको नेपाल सवारी प्रदूषण मापदण्ड 2069 को सट्टा समय सापेक्ष र स्तरीय हुने गरी सवारी प्रदूषण मापदण्ड 2079 लागू गर्न खोजिएको उल्लेख गरिएको छ। सवारीमा युरो 6 लागू गर्ने प्रस्ताव मन्त्री परिषदमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। र पेट्रोलियम पदार्थको खपत वृद्धि हुँदै जाँदा 1 अर्ब क्लबमा प्रवेश गर्ने पेट्रोल पम्पको संख्या 5 पुगेको छ। अघिल्ला वर्षसम्म एउटा मात्रै पम्पले 1 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार गर्ने गरेकोमा यसपटक 5 वटा पम्पले अर्ब भन्दा बढ़ीको इन्धन खरिद गरेको नेपाल आयल निगम लिमिटेडले जनाएको छ। देशभर करिब 1600 पेट्रोल पम्प सञ्चालनमा छन्। आयल निगमका अनुसार गत आर्थिक वर्ष 2078-79 सबैभन्दा धेरै तेल बिक्री गर्नेमा बाराको पथलैया चोकमा नेपाल प्रहरीले सञ्चालन गरिरहेको प्रहरी कल्याण कोष पेट्रोल पम्प रहेको छ। डिजेल मात्र बिक्री गर्ने सो पम्पले गत आर्थिक वर्षमा 1,64,58,00,000 तेल खरिद गरेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगंज बाराले जनाएको छ। 5 पेट्रोल पम्पले गरे 1 अर्ब भन्दा बढ़ीको कारोबार। पथलैया स्थित प्रहरीको पम्प सर्वाधिक तेल बिक्री गर्ने सूचीमा पहिलो। वार्षिक 1.5 अर्ब भन्दा बढ़ीको कारोबार नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।